تفسير سورة الزمر آیت نمبر 64. 64 سے لے کر 75 تک یہ سورت الزمر کی آخری آیات ہیں، اور اس میں اللہ تعالیٰ نے رسول اللہ صلی اللہ علیہ وسلم کی زبان سے اعلان کرایا ہے کہ جو شرک کرنے والے ہیں ان کے تمام اعمال ضائع ہو جائیں گے، اور پھر اللہ تعالیٰ نے آخرت کی جو زندگی ہے اس کی منظر کشی کی ہے، دو طرح کا انجام جو ہے وہ سامنے رکھا ہے. بڑی ہی زبردست آیات ہیں، بڑے زبردست طریقے سے توحید اور شرک جو ہے اس کے فرق کو واضح کرتے ہیں. قل افغیر اللہ، اے محمد صلی اللہ علیہ وسلم، آپ کہہ دیجئے، آپ اعلان کر دیجئے، افغیر اللہ، کیا غیر اللہ کی تأمرونی تم مجھے حکم دیتے ہو، عابدو کہ میں عبادت کروں، ایوہ الجاہلون اے نادانو اے جاہلو، اے نبی صلی اللہ علیہ وسلم ان سے کہو پھر کیا اے جاہلو تم اللہ کے سوا کسی اور کی بندگی کرنے کے لیے مجھ سے کہتے ہو. تو آپ کو یہ بات تو پتہ ہی ہے کہ اہل مکہ جو تھے وہ کیا کرتے تھے، وہ توحید کا انکار کرتے تھے، اور نہ صرف وہ توحید کا انکار کرتے تھے بلکہ وہ یہ چاہتے تھے کہ آپ صلی اللہ علیہ وسلم ان کے طریقے جو ہے اس پر عمل کریں، اور وہ اپنے شرکیہ طریقے پر عمل کرنے کے لیے آپ کو مجبور کرتے تھے، اور آپ کے ساتھ سودا بازی کرنا چاہتے تھے، اور آپ سے جو ہے وہ فرمائش کرتے تھے. تو جب وہ آپ کو اپنے طریقے پر لانے کے لیے فرمائش کرنے لگے تو اللہ تعالیٰ نے جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کو یہ حکم دیا کہ اے نبی ان سے کہیے کہ پھر کیا اے جاہلو تم اللہ کے سوا کسی اور کی بندگی کرنے کے لیے مجھے کہتے ہو. اور آپ جاہل کا لفظ پڑھ چکے ہیں نا، یہ اسلام کے بالمقابل استعمال ہوا ہے، یعنی اسلام سے ہٹ کر جو طرز عمل لوگ اختیار کرتے ہیں تو وہ جہالت کا طرز عمل ہے. آپ پڑھ چکی ہیں سورت احزاب میں جہاں پہ عورتوں کو یہ کہا گیا ہے کہ وہ زمانہ جاہلیت کی سی سجدہ جو ہے وہ نہ دکھاتی پڑے. تو جو زمانہ جاہلیت کی جو سجدہ ہے تو وہ کیا ہے؟ قرآن میں تین جگہ پر جاہلیت کا لفظ آیا ہے، سورت آل عمران کی آیت 154 میں اللہ کی راہ میں لڑنے سے جی چرانا، دوسرا سورت مائدہ کی آیت 50 میں اللہ کے قانون کی بجائے کسی اور قانون کے مطابق اپنے مقدمات کا فیصلہ کروانا، تیسرا سورت فتح کی آیت 26 میں جس میں کفار مکہ کی جو حمیت جاہلیہ ہے جس کی وجہ سے انہوں نے تعصب کی وجہ سے مسلمانوں کو عمرانی کرنے دیا تھا تو اس کو بھی جاہلیت کہا جاتا ہے. تو قرآن کی روشنی میں جاہلیت کے یہ تین معنی پتہ چلتے ہیں. اللہ کی راہ میں لڑنے سے جی چرانا نمبر ایک، نمبر دو اسلام سے ہٹ کر زندگی گزارنے کا طریقہ چاہنا، نمبر تین حمیت جاہلیہ یعنی تعصب کی بنا پر فیصلے. اور حدیث سے ہمیں کیا بات پتہ چلتا ہے؟ جھگڑالو، گالیاں دینے والے، دوسروں کے نسب پر تانگ کرنا، ستاروں کی گردش سے فال لینا، مردوں پر نوحہ کرنا، تو یہ سب چیزیں بھی جاہلیت کی تعریف میں آتی ہیں. اب یہاں پر بھی کہا جا رہا ہے کہ اے جاہلو، وَلَقَدْ أُوحِيَ إِلَيْكَ، اور تحقیق وہی کی گئی ہے میری طرف، وَإِلَى الَّذِينَ مِن قَبْلِكَ، اللہ تعالیٰ کہہ رہے ہیں وَلَقَدْ أُوحِيَ إِلَيْكَ، اور تحقیق وہی کی گئی ہے آپ کی طرف، یعنی یہ بات تمہیں ان سے کہہ دینی چاہیے کیونکہ تمہاری طرف بھی وہی کی گئی ہے، وَإِلَى الَّذِينَ مِن قَبْلِكَ، اور ان نبیوں کی طرف بھی یہ وہی کی گئی تھی جو آپ سے پہلے بھیجے گئے تھے. کیا وہی کی تھی اللہ نے؟ لَئِنْ أَشْرَكْتَ، اگر تم نے شرک کیا، لَيَحْبَطَنَّ عَمَلُكَ، تو تمہارے عمل جو ہیں وہ ضرور بضرور ضائع ہو جائیں گے، وَلَا تَكُونَنَّ مِنَ الْخَاسِرِينَ، اور تم جو ہے وہ خسارہ پانے والوں میں سے ہو جاؤ گے. ये आयत जो है ये बड़ी ही सख्त आयत है, क्योंकि इस आयत में अल्लाह ताला ने जो है वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा है, हालांकि आपसे कुफर और शिर्क जो है वो सादिर नहीं हुआ और होना मुमकिन भी नहीं था, क्योंकि अल्लाह ताला पैगंबरों की हिफाजत करता है और पैगंबर मासूम अनल खता होते हैं, मासूम अनल खता। अब यहाँ पे कहा जा रहा है कि आप जो हैं ये बात बता दीजिए कि अल्लाह ताला ने मेरी तरफ भी, यानी अल्लाह ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आपकी तरफ भी अल्लाह ताला ने ये वही की है और पहले पैगंबरों की तरफ भी ये वही की थी कि अगर तुमने शिर्क किया तो तुम्हारा अमल जो है वो जाया हो जाएगा। इससे क्या बात पता चलती है कि मुशरिक के किसी अमल को अल्लाह कबूल नहीं करता, मुशरिक के किसी अमले सवाले को अमले सवाले करार नहीं दिया जाता। अगर कोई मुशरिक शिर्क करने के साथ बहुत से नेक काम करता है तो मत समझे कि अल्लाह के हाजर का मुस्तहिक है, उसकी जिंदगी भर की कमाई जाया हो जाएगी। वला तकूनन्ना मिनल खासिरीन, और तुम जरूर बजरूर खसारा पाने वालों में हो जाओगे। अब ये दरअसल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जरिए से तमाम मुसलमानों को पैगाम दिया जा रहा है, तमाम लोगों को पैगाम दिया जा रहा है, हर उम्मती को ये पैगाम दिया जा रहा है कि अगर उनने शिर्क किया तो उनका किया कराया सारा जाया हो जाएगा। बल्कि क्या कहा, बलिल्लाह फाबुद वकुम मिनश्शाकिरीन, बस तुम अल्लाह की बंदगी करो और शुक्रगुजार बंदों में शामिल हो जाओ। तो यहाँ पे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि आप जो हैं वो अल्लाह की बंदगी कीजिए और शुक्रगुजार लोगों में शामिल हो जाइए। और आप देख लें कि हालांकि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो थे वो अल्लाह के शुक्रगुजार बंदे थे, और फिर आपसे कहा जा रहा है कि आप जो हैं वो अल्लाह के शुक्रगुजार बंदों में शामिल हो जाइए। तो ऐसा हुक्म जो है वो अल्लाह ताला ने क्यों दिया है? तो ये मुफस्सरीन कहते हैं कि दरअसल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तो अल्लाह के शुक्रगुजार बंदे थे, लेकिन यहाँ पर जो फिर ये कहा गया कि आप जो हैं वो अल्लाह के शुक्रगुजार बंदे बनिए और अल्लाह के इबादत गुजार बंदों में शामिल हो जाइए, तो ये दरअसल अल्लाह की हमदो सना और तारीफ के लिए है और इस हकीकत की तरफ इशारा है कि अल्लाह ताला की शुक्रगुजारी का जो हक है इसके हर बंदे पर वाजिब है, और ये शुक्रगुजारी का हक तब अदा होता है जब बंदा अल्लाह की बंदगी करता है। बलिल्लाह फाबुद, बस आप अल्लाह की बंदगी कीजिए, फकुम मिन शाकिरीन, और अल्लाह के शुक्रगुजार बंदों में हो जाइए। वमा कदरुल्लाह हक कदरे, इन लोगों ने अल्लाह की कदर ही ना की जैसा कि उसकी कदर करने का हक है। अल्लाहु अकबर, सुभान अल्लाह। अब आप देखें कि यहाँ पे बड़े ही अफसोस के अंदाज में ये बात कही जा रही है कि अल्लाह जो खालिक, अल्लाह जो मालिक, अल्लाह की कुदरत की निशानियां कायनात में बिखरी पड़ी हैं, लेकिन अफसोस के लोगों ने अल्लाह की कदर ही ना की जैसा कि कदर करने का हक था। यानी अल्लाह की अजमत ही ना पहचानी, अल्लाह की सिफात पर तदब्बुर ही ना किया, अल्लाह के मुती ना हुए, अल्लाह के आगे झुके ही नहीं जैसा कि झुकने का हक था। और हजरत बशर हाफी रहमतुल्लाह अलैह कहते हैं, हजरत तो इसके मानी है कि अल्लाह ताला जो है उसकी अजमत, उसकी सिफात, उसकी जात, उसको पहचानना और फिर अल्लाह ताला की बंदगी करना। और आप देखें कि शिर्क करने वाले और अल्लाह की नाफरमानी करने वाले वो अल्लाह की हकीकी कद्र मंजलत का जो है वो तसव्वुर भी नहीं कर सकते। तो यही बात जो है वो यहाँ पर बताई जा रही है کہ لوگوں نے اللہ کی قدر ہی نہ کی. اور آپ دیکھیں کہ پورے قرآن میں اب تک آپ نے کیا پڑھا کہ اللہ تعالیٰ خالق ہے, مالک ہے, رحیم ہے, کریم ہے, غفور ہے, اور طرح طرح کی نعمتوں سے نوازنے والا ہے. اس کی عظمت اور کبریائی جو ہے لوگوں کو کچھ اس کا اندازہ ہے, کبھی اس کو سمجھنے کی کوشش بھی کی کہ اللہ کا مقام کتنا بلند ہے. ان خاک کے پتلوں نے جو کچھ تجھے سمجھا ہے تو اس سے بھی برتر ہے, تو اس سے بھی اعلیٰ ہے. مجھے اپنی پستی کی شرم ہے, تیری رفتوں کا خیال ہے, مگر اپنے آپ کو کیا کروں, اسے پھر بھی شوق وصال ہے. تو اللہ کی عظمت کا تصور کیا ہے کہ پھر توحید پرست بننا, پھر شرک کو چھوڑنا, پھر نافرمانی کا رویہ چھوڑ کر اللہ کی فرما بردار بندی بننا, پھر اللہ کی شکر گزار بندی بننا. لیکن اللہ تعالیٰ بڑے ہی افسوس کے ساتھ کہہ رہے ہیں وما قدر اللہ حق قدرے, کہ لوگوں نے اللہ کی قدر ہی نہ کی جیسا کہ اس کی قدر کرنے کا حق ہے. بل اردو جمین قبضته يوم القيامة والسماوات مطويات, اور زمین جو ہے جمین پوری کی پوری, اور زمین ساری کی ساری قبضته اس کے قبضے میں ہوگی, اس کی مٹھی میں ہوگی. يوم القيامة قیامت کے دن, والسماوات اور آسمان جو ہیں مطويات لپٹے ہوئے ہوں گے, وہ یمین ہی اس کے دائیں ہاتھ میں, سبحانہ پاک ہے وہ, وتعالی اور بلند ہے, عما یشرکون اس شرک سے جو یہ لوگ کرتے ہیں. اب آپ دیکھیں کہ اللہ تعالیٰ کہہ رہے ہیں, اب اپنی اللہ تعالیٰ اپنی عظمت کبریائی اقتدار اس کی منظر کشی کر رہے ہیں, اور اس کی منظر کشی کرنے کے لیے یعنی اللہ تعالیٰ اپنے اقتدار کو بتا رہے ہیں کہ قیامت کے دن آسمان زمین اللہ کی مٹھی میں ہوں گے اور ہاتھ میں لپٹے ہوئے ہوں گے. اب آپ دیکھیے کہ یہ جو قبضہ جو ہے قاف با دعات جو ہے اس کے معنی ہوتے ہیں کسی چیز کو روک لینا, اور اس کے معنی ہے کہ یہاں پہ ملکی قبضہ اور قدرت مراد ہے. جیسے آپ کہتی ہیں فلاں زمین پر میرا قبضہ ہو گیا, یا بعض لوگ کہتے ہیں کہ قبض ہے جیسے وہ چیز رک جاتی ہے نا, تو قبضہ جو ہے اس کا مطلب ہے جیسے کوئی چیز کسی کے اختیار میں آ جائے, مکمل اقتدار میں ہو, مکمل قبضہ اور قدرت میں ہو. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ ہوگا کیا کہ زمین جو ہے قیامت کے دن اللہ کی مٹھی میں ہوگی, پوری کی پوری زمین. اب دیکھیں کہ آپ چلتے رہیں آپ تھک جائیں اور آپ اندازہ نہ کر سکے کہ زمین کتنی ہے, لیکن قیامت کے دن پوری زمین اس کی مٹھی میں ہوگی. والسماوات اور آسمان متویاتن, متویاتن جو ہے متویاتن واحد ہے, اس کا روٹ ہے توا و یا, اور اس کے معنی ہے لپیٹنا. جیسے کسی چیز کو لپیٹا جاتا ہے نا, تو اس کے لیے یہ لفظ استعمال کیا جاتا ہے. تو آسمان جو ہے جیسے کوئی رومال نہیں ہوتا کہ انسان اس کو لپیٹ کر اپنی مٹھی میں رومال کو جو ہے وہ رکھ لیتا ہے, اور آپ دیکھیں کہ اس کو آپ کور کر کے جب مٹھی میں رکھتے ہیں تو کیا ہوتا ہے کہ بڑا سا رومال یا بڑی سی چادر بھی وہ لپٹ کر چھوٹی سی ہو جاتی ہے. تو قیامت کے دن آسمان جو ہے وہ اللہ تعالی نے طے کر کے اس کو جو ہے وہ لپیٹ کر پکڑا ہوا ہوگا. اور توا وہ یا ہوتا ہے طے کر کے لپیٹنا, جیسے دسترخوان کو طے کر لیا جاتا ہے, جیسے کپڑا یا کتاب لپیٹی یا بند کی جاتی ہے. تو یہی اس کے جو ہے وہ معنی ہے. تو توا وہ یا کسی چیز کو طے کرنا جیسے دسترخوان لپیٹنا, پھر اسی طرح لفا ہے لام فا فا ایک چیز کو دوسری کے ساتھ ملانا, والتفت الساق بالساق الى ربك يومئذ المساق, یہ آپ سورۃ قیامہ پڑھیں گی. اور پیچھے آپ نے پڑھا تھا سورۃ زمر میں ہی آپ نے کور کرنے کا لفظ پڑھا تھا کہ یکور اللیل علی النہار یکور النہار علی اللیل. تو کاف و را کے معنی ہوتے ہیں کسی چیز کو امامہ یا پگڑی کی طرح لپیٹنا, اوپر تلے گھمانا, گھوڑے کا اپنی دم ہلانے کے لیے بھی یہ لفظ استعمال ہوتا ہے. और पगड़ी के लपेटने के लिए भी, क्योंकि पगड़ी कैसे लपेटी जाती है कि एक तह पर दूसरी तह जमाई जाती है। इसी तरह कवर करना, आप कहते हैं मैं बुक को जरा कवर कर लूं, है ना, तो आप क्या करती हैं, बुक के ऊपर कपड़ा कागज चढ़ाती हैं। तो यहाँ पे भी क्या कहा जा रहा है कि एक तरफ जमीन जो है वो अल्लाह ताला की मुट्ठी में होगी, दूसरी तरफ आसमान जो है वो अल्लाह के दाएं हाथ में लिपटे हुए होंगे। सुभानहू, पाक है वो, पताला और बुलंद है, अम्मा युश्रिकून, उस शिर्क से जो ये करते हैं। इस सिलसिले में मुफस्सरीन कहते हैं कि ये एक इस्तारा है, जैसे एक आदमी किसी छोटी सी गेंद को मुट्ठी में लेता है और या एक रुमाल को लपेट कर हाथ में लेता है, तो ये उसके लिए कुछ मुश्किल नहीं होता। तो इसी तरह कयामत के दिन लोग अपनी आंखों से देखेंगे कि जमीन और आसमान अल्लाह के दाएं हाथ में एक हकीर गेंद की तरह और एक छोटे से रुमाल की तरह हैं। बुखारी, मुस्लिम, नसाई, मुस्नद अहमद, इब्ने माजा की रवायत है, रावी हैं अब्दुल्ला बिन उमर और अबू हुरैरा रजी अल्लाह अन्हुमा के। एक मरतबा नबी सल्लल्लाहु अलैहि वसल्लम मिंबर पर आपने खुतबा दिया, फरमाया दौरान खुतबा आपने यह आयत तिलावत की, फरमाया अल्लाह ताला आसमानों और जमीनों को अपनी मुट्ठी में लेकर इस तरह फिराएगा जैसे एक बच्चा गेंद फिराता है। फिर फरमाएगा मैं हूं अल्लाह वहद, मैं हूं बादशाह, मैं हूं जब्बार, मैं हूं किबरियाई का मालिक। कहाँ है जमीन के बादशाह, कहाँ है जब्बार, कहाँ है मुतकबिर, ये कहते कहते हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर, हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर ऐसा लर्जा तारी हुआ कि हमें खतरा होने लगा कि कहीं आप मिंबर समेत गिर ना जाएं। तो आयत नंबर 67 जो है ये अल्लाह ताला की जो है वो शान, इक्तदार, कब्जा और कुदरत जो है इसको जाहिर करती है। और कयामत के दिन जो है उस दिन क्या हाल होगा, यानी अल्लाह की शान अजमत और किबरियाई का उसको बताती है। तो मकसद क्या है कि लोग शिर्क करना छोड़ दें। नुफिखा फिस्सूरी, और उस रोज सूर में फूंका जाएगा। तो इस हिस्से में आप पहले भी पढ़ चुकी हैं कि कयामत के दिन सूर में फूंक मारी जाएगी। अबू हुरैरा रजी अल्लाह अनु कहते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दूसरी दफा सूर फूंकने पर सबसे पहले मैं सर उठाऊंगा तो देखूंगा कि मूसा अलैहिस्सलाम अर्श थामे लटक रहे हैं। अब मैं नहीं जानता कि वो पहले सूर पे बेहोश ही ना होंगे या दूसरे सूर पर मुझसे पहले होश में आ जाएंगे। इसे बुखारी ने रवायत किया है। और बाज जो है वो मुफस्सरीन मुहद्दिसीन ये भी कहते हैं कि दुनिया में हजरत मूसा अलैहिस्सलाम जो है वो बेहोश हुए थे, तो हो सकता है इसलिए वहां पे वो बेहोश ना हो। बहरहाल अल्लाह ही बेहतर जानता है। तो आपको पता ही है कि बाज कहते हैं कि नफखाए फजा के बाद दूसरा जब सूर फूंका जाएगा तो लोग बेहोश हो जाएंगे, सब मर जाएंगे। और बाज कहते हैं कि पहला ही जब सूर फूंका जाएगा तो सबकी मौत वाकया होगी, यानी पहले घबराएंगे फिर उनकी मौत वाकया हो जाएगी। और फिर उसके बाद कहते हैं कि यानी पहले सूर को कहते हैं नफखतुल फना, कि घबराने के बाद लोग मर जाएंगे। दूसरा क्या है नफखतुल बास, लोग उठकर खड़े होंगे। तीसरा क्या है नफखतुल साक, फिर बेहोश हो जाएंगे। चौथा है नफखतुल कयामे लिरब्बिल आलमीन। तो बाज कहते हैं चार सूर फूंके जाएंगे, बाज कहते हैं बस दो ही फूंके जाएंगे, यानी एक नफखतुल मौत है और दूसरा नफखतुल बास है, और बाज कहते हैं कि तीन। बहरहाल अल्लाह बेहतर जानता है। तो बात क्या है कि सूर फूंका जाएगा। वनुफिखा फिस्सूरी, जब सूर फूंका जाएगा फसाइका, सब बेहोश हो जाएंगे। मन फिस समावाती व मन फिल अर्दी, वो सब जो आसमानों और जो जमीन में है, इल्ला मन शा अल्लाह, सिवाय उनके जिन्हें अल्लाह जिंदा रखना चाहे। तो ये कौन है जिन्हें अल्लाह जिंदा रखना चाहेगा? मुफस्सरीन कहते हैं कि इससे मुराद है जिन्हें मौत नहीं आएगी, जिब्रील अलैहिस्सलाम, मीकाईल अलैहिस्सलाम और इसराफील अलैहिस्सलाम। और बाज कहते हैं रिजवान फरिश्ता, हमलतुल अर्श, अर्श उठाने वाले फरिश्ते, और जन्नत और जहन्नुम पर मुकर्रर दरोगे। तो ये है मुफस्सरीन की राय कि ये वो फरिश्ते हैं कि जिन्हें मौत नहीं आएगी, तो जिन्हें अल्लाह زندہ رکھنا چاہے تو اس سے مراد حضرت جبریل علیہ السلام اور حضرت میکائیل اور اسرافیل علیہ السلام ہو سکتے ہیں. دوسری رائے کیا ہے؟ رضوان فرشتہ. تیسری رائے حملہ تل عرش, عرش اٹھانے والے فرشتے. اور ایک رائے کیا ہے؟ جنت اور جہنم پر مقرر داروغہ, یعنی یہ سب بھی ہو سکتے ہیں یا پھر اس میں سے کچھ. ثم نفخ فیہ اخرى, پھر دوسرا سور پھونکا جائے گا. فَإِذَا هُمْ قِيَامٌ يَنْظُرُونَ, اور یک یک سب کے سب اٹھ کر دیکھنے لگیں گے. فَإِذَا هُمْ, بس اچانک وہ قیام کھڑے ہو جائیں گے. يَنْظُرُونَ, اور اس وقت جو ہے وہ دیکھ رہے ہوں گے. اب یہاں پر جو ہے یہ بتایا جا رہا ہے کہ ساری روحیں جو ہیں وہ قبروں سے نکل کر کھڑی ہو جائیں گی اور چاروں طرف دیکھنے لگیں گی, کیونکہ عجیب و غریب واقعہ پیش آئے گا. وَأَشْرَقَتِ الْأَرْضُ بِنُورِ رَبِّهَا, اور زمین اپنے رب کے نور سے چمک اٹھے گی. سبحان اللہ. وَأَشْرَقَتِ الْأَرْضُ بِنُورِ رَبِّهَا وَوُضِعَ الْكِتَابُ وَجِيءَ بِالنَّبِيِّينَ, اور کتاب اعمال لا کر رکھ دی جائے گی. وَجِيءَ بِالنَّبِيِّينَ, اور لایا جائے گا, حاضر کر دیا جائے گا نبیوں کو. وَالشُّهَدَاءَ, اور تمام گواہوں کو. وَقُضِيَ بَيْنَهُم بِالْحَقِّ, اور اس دن لوگوں کے درمیان حق کے ساتھ ٹھیک ٹھیک فیصلہ کر دیا جائے گا. وَهُمْ لَا يُظْلَمُونَ, اور ان پر کوئی بھی ظلم نہ ہوگا. اب آپ دیکھیں کہ یہاں پہ کہا جا رہا ہے کہ زمین اپنے رب کے نور سے چمک اٹھے گی. نور کے کیا معنی ہے اس کی؟ اس کے بارے میں ایک رائے تو یہ ہے کہ اس سے مراد عدل ہے, کہ وہ عدل کا دن ہوگا اور زمین جو ہے وہ اللہ کے عدل سے روشن ہو جائے گی. دوسری رائے یہ ہے کہ اس سے مراد حکم ہے, کہ اللہ جب حکم دے گا تو کیا ہوگا کہ ہر طرف روشنی ہی روشنی ہوگی. تیسری رائے یہ ہے اس میں کہ اصل میں اللہ نور السماوات والارض, اللہ آسمان و زمین کا نور ہے, تو اللہ اپنے نور سے زمین کو روشن کر دے گا. تو دراصل مفسرین کہتے ہیں کہ بات ایک ہی ہے کہ جس طرح دنیا میں اللہ کے حکم سے سورج کی روشنی سے روشنی ہوتی ہے, تو اسی طرح اس دن اللہ کے حکم سے زمین اللہ کے نور سے روشن ہوگی. اور روشنی سے مراد کیا ہے؟ کہ اس دن تمام حقیقتیں لوگوں کے سامنے آ جائیں گی. اس دن لوگوں کی عملوں کی کمیت اور کیفیت جو ہے وہ سامنے آئے گی, اور قرآن میں جگہ جگہ اس طرف جو ہے وہ اشارہ کیا گیا ہے. وَأَخْرَجَتِ الْأَرْضُ أَثْقَالَهَا وَقَالَ الْإِنسَانُ مَا لَهَا يَوْمَئِذٍ تُحَدِّثُ أَخْبَارَهَا بِأَنَّ رَبَّكَ او حالها, اور یہ ہے سورت زلزال میں. اور اسی طرح یعنی سورت زلزال کی آیت نمبر 2 سے 5 کے علاوہ سورت حدید آیت نمبر 22, لقد كنت فی غفلت من هذا فکشفنا عنك غطاءك فبصرك اليوم حدید, تم اس سے غفلت میں پڑے رہے تو ہم نے تمہارے سامنے سے پردہ ہٹا دیا, تو آج تمہاری نظر خوب تیز ہے, یعنی آج تمہیں جو ہے وہ ساری حقیقتیں نظر آ رہی ہیں. تو کیا ہے کہ اس دن سارے حقائق لوگوں کے سامنے کھل جائیں گے. لوگوں کی آنکھوں پر پٹیاں جو بندی ہوئی تھی دنیا میں وہ ہٹ جائیں گی, اور وہ اللہ تعالی کی روشنی سے زمین جب جگمگا اٹھے گی تو جو اندھے بہرے رہے دنیا میں وہ بھی دیکھنے لگیں گے کہ وہ عدل کا دن ہوگا. تو اس آیت میں کیا باتیں بتائے گی؟ نمبر 1, زمین اللہ کے نور سے چمک اٹھے گی. نمبر 2, نامہ اعمال لا کر رکھ دیا جائے گا, کتاب اعمال یعنی عملوں کے مطابق فیصلے ہوں گے. نمبر 3, نبیوں کو اور تمام گواہوں کو لا کر حاضر کیا جائے گا, یعنی نبی گواہی دیں گے کہ ہم نے لوگوں تک پیغام پہنچایا تھا. نبی گواہی دیں گے کہ ہم نے لوگوں تک پیغام پہنچایا تھا, اور وہ گواہ بھی جو لوگوں کے اعمال کی گواہی دیں گے. اور مفسرین کہتے ہیں کہ یہ گواہ انسان ہو سکتے ہیں, فرشتے, جن, حیوانات, انسان کے اپنے عذاب بھی ہو سکتے ہیں. ساری گواہیاں جمع ہو جائیں گی. نمبر 4, وَقُضِيَ بَيْنَهُم بِالْحَقِّ, اس دن ठीक ठीक हक के मुताबिक फैसला होगा, वहुम ला युज़लमून, और किसी पर जुल्म ना होगा। वुफियत कुल्लु नफ्सि मा अमिलत, और हर मुतनफिस को जो कुछ भी उसने अमल किया था उसका पूरा पूरा बदला जो है वो दिया जाएगा। वहुवा आलमु बिमा यफलून, और लोग जो कुछ भी करते रहे अल्लाह इसको खूब जानता है। अब यहाँ पे बताया जा रहा है कि कयामत के दिन का मकसद क्या होगा, ताकि लोगों के अमाल के मुताबिक उन्हें जजा या सजा दी जाए, और अल्लाह ताला किसी के अजर व सवाब में कमी नहीं करेंगे और किसी के लिए जुर्म से ज्यादा उसको सजा ना देंगे। क्यों? कयामत का दिन जो है वो अदल का दिन होगा। कयामत का दिन जो है वो ठीक ठीक जो है वो फैसला करने का दिन होगा। और ये मेरी प्यारी बहनों, आप देखिए कि आयत नंबर 71 और 72 में अल्लाह रब्बुल इज्जत ने जो अल्लाह के नाफरमान हैं उनकी मंजर कशी की है कि उनके साथ मामला क्या होगा। यानी उस वक्त इंसान जो है वो दो ग्रोहों में तकसीम हो जाएंगे, एक कुफार का ग्रोह होगा और एक जो है वो मुत्तकीन का ग्रोह होगा। तो आयत 71 और 72 में कुफार का, नाफरमानों का जो ग्रोह है उसका जो है वो हाल सुनाया जा रहा है। वसीका वसीका फरमाया कि उस दिन जो है वो हांका जाएगा, और सीन वो काफ इसका रूट है और इसके माने है जैसे किसी को पीछे से हांकना। उस दिन हांका जाएगा, अल्लाजीना कफरू, वो लोग जिन्होंने कुफर किया था, इला जहन्नमा, जहन्नुम की तरफ, जुमारा, ग्रो दर ग्रो। तो उस दिन जो है वो लोगों को जहन्नुम की तरफ ग्रो दर ग्रो हांका जाएगा। अब आप देखें कि जुमर का लफ्ज जो है वो जमरुन से है, आवाज को भी कहते हैं। हर ग्रो या जमात में शोर और आवाजें जरूर होती है ना, तो इसलिए ये जमात और ग्रो के लिए भी इस्तेमाल होता है कि काफरों को जहन्नुम की तरफ ग्रोहों की शक्ल में ले जाया जाएगा। कैसे? जैसे एक ग्रोह के पीछे एक और ग्रोह, जैसे जानवरों के ग्रोह को या रेवड़ को मार कर हांक कर जो है वो धकेला जाता है, आगे ले जाया जाता है ना। इसी तरह सूरत तूर में भी है आयत 13 में, यौमा युदाउना इला नारे जहन्नम दा, उन्हें जहन्नुम की तरफ सख्ती से धकेला जाएगा। तो यहां पर जो है वो जुमर का लफ्ज इस्तेमाल किया गया है और इसके मानी है जत्थे, ग्रो, और जुमरा तो वाहिद है इसका। अच्छा, जैसे एक तो बड़ा सा ग्रो होगा जहन्नमियों का, और उसके बाद जो है उनकी कई जमातें होंगी कि ये जिना करने वाले हैं और ये झूठ बोलने वाले हैं, ये वादा खिलाफी करने वाले हैं, और ये जो है वो शिर्क करने वाले हैं। तो मुख्तलिफ उनके ग्रोह होंगे, तो एक के बाद दूसरा ग्रोह, तो ग्रो दर ग्रो वो जहन्नुम की तरफ हांके जाएंगे। फरिश्ते उनको पीछे से हांक रहे होंगे, हत्ता इजा जाऊहा, यहां तक कि जब वो वहां पहुंच जाएंगे, फुतिहत अबवाबुहा, तो जहन्नुम के दरवाजे उनके लिए खोल दिए जाएंगे। मुफस्सरीन कहते हैं कि जहन्नुम के दरवाजे पहले से खुले ना होंगे बल्कि इनके पहुंचने पर खोले जाएंगे, जिस तरह मुजरिमों के पहुंचने पर जेल का दरवाजा खोला जाता है और उनके दाखिल होते ही बंद कर लिया जाता है, बिल्कुल इसी तरह से जो ही ये जहन्नुम की दहलीज पर पहुंचेंगे तो जहन्नुम के दरोगा जो है जहन्नुम के दरवाजों को इनके लिए खोल देंगे। और आपको पता है कि जहन्नुम के 7 दरवाजे हैं और हर दरवाजे से दाखिल होने वाले अपने जराइम की हैसियत और नौइयत के एतबार से अलग अलग जो है जहन्नुम के दरवाजों में दाखिल होंगे। जब वो जहन्नुम के दरवाजों में दाखिल हो जाएंगे, वकाला लहुम खजाना तुहा, और फिर जहन्नुम के दरोगा यानी उसके जो फरिश्ते हैं वो इनसे पूछेंगे, अलम यातेकुम रुसुलुम मिनकुम, कि क्या तुम्हारे पास तुम्हारे अपने लोगों में से ऐसे रसूल ना आए थे, यतलूना अलैकुम, जो तुम्हें तिलावत करते, आयात रब्बिकुम, तुम्हारे रब की आयात, कि तुम्हारे पास तुम्हारे रब के लोगों में ऐसे रसूल नहीं आए थे जिन्होंने तुमको तुम्हारे रब की आयात सुनाई हो। अब जहन्नुम के दरोगा उन्हें मलामत करेंगे, पूछेंगे, बदबख्तो, क्या तुम्हारे पास अल्लाह के रसूल नहीं आए थे कि तुम्हें इस दिन की हौलनाकी से आगाह करते, और तुम्हें डराते, लिका अयोम कुम हाजा, इस दिन की मुलाकात से, यानी रब की आयात सुनाते और तुम्हें इस दिन से डराते कि तुम्हें अल्लाह से मिलना है, मुलाकात तो होनी है, हिसाब किताब तो होना है। कालू बला, जहन्नमी कहेंगे हाँ क्यों नहीं, वलाकिन हक्कत कलिमतुल अजाबी अलल काफिरीन। उस वक्त वो जवाब देंगे हाँ हमारे पास रसूल तो आए थे, हमने अमल तो नहीं किया था, मगर अजाब का फैसला काफिरों पर चिपक कर रह गया। वलाकिन हक्कत यानी हक हो गया, फैसला हो गया जहन्नमियों पर अजाब का। फबेसा मसफल मुतकब्बिरीन, अल्लाह ताला कह रहे हैं बड़ा ही बुरा ठिकाना है ये मुतकब्बिरों के लिए। अब आप देखें कि आपने जो है वो पिछली आयत में ये पढ़ा था, आयत नंबर 60 में, अलैसा फी जहन्नमा मसवल्लिल मुतकब्बिरीन, और आपने जो है वो आयत नंबर 32 में पढ़ा था, अलैसा फी जहन्नमा मसवल्लिल काफिरीन, और यहाँ पे फिर वही बात है, फबेसा मसवल मुतकब्बिरीन, बड़ा ही बुरा ठिकाना है ये मुतकब्बिरों के लिए। हम अल्लाह ताला से दुआ करते हैं कि अल्लाह ताला हमें तौफीक दे कि हम अपने अंदर से किबर को निकालें, और किबर जो है इसका मतलब है अपने आप को बड़ा समझना, इंसान के अंदर मैं का होना, और इंसान जो है वो हक को झुठलाए और अपनी मर्जी करे और अल्लाह अल्लाह के रसूल और अल्लाह की किताब का इनकार करे। तो ऐसे जो मुतकब्बिरीन है इनका ठिकाना जहन्नम होगा। और ये कौन लोग हैं? ये अल्लाह के नाफरमान हैं, काफिर हैं। अब दूसरा ग्रोह है जो कि मुत्तकीन का है, वसीका, और हांका जाएगा, अल्लाजीना, उन लोगों को, इत्तकौ रब्बहुम, जो अपने रब से डरते रहे, यानी अल्लाह की नाफरमानी से डर कर तकवा की जिंदगी बसर करते रहे, तो उन्हें भी हांक कर जहन्नुम की तरफ ले जाया जाएगा। वसीक अल्लाजीना तकौ रब्बहुम इलल जन्नति जुमरा, ग्रोह दर ग्रोह, हत्ता इजा जाऊहा, यहाँ तक कि वो जब जहन्नत में पहुंच जाएंगे, वफुतिहत अबवाबुहा, और इसके दरवाजे जो हैं उनके लिए पहले ही खोले जा चुके होंगे। सुभान अल्लाह। अब आप देखें कि सूख के मानी है किसी चीज को किसी चीज की तरफ हांक कर ले जाना। ये भी हो सकता है कि किसी को, जैसे अच्छे मानों में ये इस्तेमाल होता है, बुरे मानों में भी, पीछे आपने जहन्नमियों के लिए भी पढ़ा कि उनको हांक कर ले जाया जाएगा, यहाँ पे जो है वो अच्छे मानों में है कि आगे पीछे दाएं बाएं फरिश्ते अपनी रहनुमाई में हिफाजत में उन्हें जो है वो जन्नत की तरफ ले जा रहे होंगे। जैसे खास जो चीफ गेस्ट होते हैं, खास मेहमान होते हैं, उनको बड़े एहतमाम से उनके आगे पीछे लोग होते हैं, उनको लेके जाते हैं, बिल्कुल इसी तरह से। तो फरिश्ते आगे पीछे उनके होंगे, जन्नत की तरफ उन्हें अपनी रहनुमाई में हिफाजत में लेके जा रहे होंगे। हत्ता इजा जाऊहा, जब वो जन्नत के पास पहुंचेंगे, वह फुतिहत अबवाबुहा, और उसके दरवाजे जो हैं मुफस्सरीन कहते हैं कि उनके लिए जो है वो खोले जा चुके होंगे। वकाला लहुम खजानतुहा, और जन्नत के जो फरिश्ते होंगे वो उनसे कहेंगे, सलामुन अलैकुम, कि तुम पर सलामती हो, तिब तुम, बहुत अच्छे रहे तुम। तिब तुम जैसे कि खैर मकदम के कलमात हैं, जैसे किसी से कहा जाए कि शादबाद रहो, आहलन वसाहलन, मरहबा, फलो फूलो, खुश आमदीद, जी आयानु, तिब तुम। फदखुलूहा, फिर वो जो है दाखिल हो जाओ इसमें, खालिदीन, हमेशा के लिए। तो फरिश्ते इस तरह उनका इस्तकबाल करेंगे, और आपको पता है कि वो जन्नत जिसमें ये लोग दाखिल होंगे वो जन्नत कैसी है। ला तालमु नफ्सुम्मा खुफिया लहुम मिन कुर्रते आयुन, और रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हदीस में आता है कि जन्नत के 8 दरवाजे हैं, इनमें से एक रैयान है जिससे सिर्फ रोजेदार दाखिल होंगे, से सही बुखारी ने रवायत किया है। इसी तरह जन्नत के दूसरे दरवाजे होंगे बाबू सलात, बाबू सदका, बाबुल जिहाद वगैरह, इसे भी सही बुखारी सही मुस्लिम ने रवायत किया है। खास बात जो मैं बताना चाहती हूँ क्या है, सही मुस्लिम की रवायत है कि हर दरवाजे की चौड़ाई 40 साल की मसाफत के बराबर होगी, इसके बावजूद ये भरे हुए होंगे। आप सोचें कि एक दरवाजा जन्नत का इतना चौड़ा होगा कि 40 साल कोई शख्स चलता रहे तो वो सफर खत्म ना हो, इसके बावजूद इतने लोग जन्नत में जाएंगे कि वो भरे हुए होंगे। हम अल्लाह से दुआ करते हैं कि अल्लाह तू उनमें हमें भी शामिल कर ले, आमीन। پھر آپ دیکھیں کہ یہ بھی صحیح مسلم کی روایت سے پتا چلتا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، سب سے پہلے جنت کا دروازہ کھٹکھٹانے والے نبی صلی اللہ علیہ وسلم ہوں گے۔ پھر اسی طرح جو ہے ہمیں صحیح بخاری کی روایت سے پتا چلتا ہے کہ جنت میں سب سے پہلے جانے والے گروہ کے چہرے چودھویں رات کے چاند کی طرح اور دوسرے گروہ کے چہرے آسمان پر چمکنے والے ستاروں میں سے روشن ترین ستارے کی طرح چمکتے ہوں گے۔ جنت میں وہ بولو براز پھونک بلغم سے پاک ہوں گے، ان کی کنگیاں سونے کی اور پسینہ کستوری کا ہوگا، اور ان کی انگیٹھیوں میں خوشبودار لکڑی ہوگی، ان کی بیویاں الحور العین ہوں گی، اور ان کا قد آدم علیہ السلام کی طرح 60 ہاتھ ہوگا۔ اسے صحیح بخاری نے روایت کیا ہے۔ اسی طرح صحیح بخاری کی ایک اور روایت ہے کہ ہر مومن کو دو بیویاں ملیں گی، ان کے حسن و جمال کا یہ حال ہوگا کہ ان کی پنڈلی کا گدا گوشت کے پیچھے سے نظر آئے گا۔ سبحان اللہ۔ تو بہرحال جنت جو ہے وہ اللہ نے اپنے متقین بندوں کے لیے تیار کر رکھی ہے، داخل ہو جاؤ اس میں ہمیشہ کے لیے۔ جنتی کیا کہیں گے؟ وقالو، اور وہ کہیں گے الحمدللہ الذی صدقنا، شکر ہے اس خدا کا جس نے ہمارے ساتھ اپنا وعدہ سچ کر دکھایا۔ صدقنا وعدہ وأورثنا الأرض، اور جس نے ہم کو زمین کا وارث بنا دیا۔ نتبوأ من الجنة حيث نشاء، اب جنت میں جہاں چاہیں ہم اپنی جگہ بنا سکتے ہیں، یعنی ہم میں سے ہر ایک کو جو جنت بخشی گئی ہے اب وہ ہماری ملک ہے، اور ہمیں اس میں پورے اختیارات جو ہیں وہ دیے گئے ہیں۔ اور آپ کو پتہ ہے نتبوأ، با وہ حمزہ اس کا روٹ ہے، اور اس کے معنی ہے جہاں کی آب و ہوا اور ماحول میں رہنے والے جو ہیں، یعنی ان کی طبیعت کے مطابق وہاں کی آب و ہوا جو ہے ان کے موافق ہو، تو اس طرح سے وہ جہاں چاہیں گے جنت میں جو ہے وہ اپنی جگہ اور اپنا جو گھر یا جہاں وہ چاہیں گے وہ رہ سکتے ہیں۔ تو نتبوأ من الجنتی حیث نشاء، اس میں مفسرین کہتے ہیں کہ اہل جنت کے لیے اپنے اپنے مکانات، محلات اور باغات تو ہوں گے، ان کو یہ اختیار بھی دیا جائے گا کہ دوسرے اہل جنت کے پاس ملاقات اور تفریح کے لیے جایا کریں۔ اور یہ حدیث ہے رسول اللہ صلی اللہ علیہ وسلم کی کہ ایک شخص نے رسول اللہ کی خدمت میں حاضر ہو کر عرض کیا، یا رسول اللہ، مجھے آپ سے اتنی محبت ہے کہ اپنے گھر میں بھی جاتا ہوں تو آپ ہی کو یاد کرتا رہتا ہوں، یعنی جب گھر جاتا ہوں محفل میں آپ کی میں آتا ہوں تو آپ سے ملتا ہوں، خوش ہوتا ہوں، اور جب گھر میں جاتا ہوں تو آپ کو یاد کرتا ہوں، اور جب میں آپ کی خدمت میں نہیں آتا تو مجھے صبر نہیں آتا، لیکن جب میں اپنی موت کو یاد کرتا ہوں اور آپ کی وفات کو یاد کرتا ہوں تو میں بہت اداس ہوتا ہوں۔ میں سمجھتا ہوں کہ آپ تو جنت میں نبیوں کے مقامات عالیہ میں ہوں گے، اور اگر میں جنت میں پہنچ بھی گیا تو کسی نیچے کے درجے میں ہوں گا، مجھے یہ فکر ہے کہ میں آپ کو جنت میں کیسے دیکھوں گا۔ سبحان اللہ۔ آپ سوچیں رسول اللہ صلی اللہ علیہ وسلم نے ان کی بات سن کر کچھ جواب نہ دیا، یہاں تک کہ جبریل امین یہ آیت لے کر نازل ہوئے۔ یہ سورۃ نساء کی آیت ہے، آپ پہلے پڑھ چکے ہیں کہ وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ فَأُولَٰئِكَ مَعَ الَّذِينَ أَنْعَمَ اللَّهُ عَلَيْهِم مِّنَ النَّبِيِّينَ وَالصِّدِّيقِينَ وَالشُّهَدَاءِ وَالصَّالِحِينَ وَحَسُنَ أُولَٰئِكَ رَفِيقًا۔ تو یہ جو آیت ہے سورۃ نساء کی، تو اس میں جو ہے وہ کیا بات بتائی گئی ہے کہ اللہ اور رسول کی اطاعت کرنے والے مسلمان، انبیاء، صدیقین جو ہے وہ کہاں پہ ہوں گے، یعنی وہ نبیوں، صدیقین، شہداء اور صالحین کے ساتھ ہوں گے۔ اور کتنی اچھی ہے یہ رفاقت جو کسی کو میسر ہو جائے، جو کسی کو یہ رفاقت جو ہے وہ مل جائے۔ یہ سورۃ نساء کی آیت نمبر 69 ہے۔ تو یہ جو آیت ہے پھر اس کے بارے میں مفسرین کہتے ہیں کہ نتبوأ من الجنتی حیث نشاء کے معنی ہے کہ جو جنتی جنت میں ہوں گے تو جنت میں اس کے جب چلے جائیں گے تو وہ جنت کے اندر بے روک ٹوک جائیں گے، یعنی اونچے مقامات پر بھی جا سکتے ہیں، اعلیٰ درجات پہ بھی جا سکتے ہیں، یعنی اپنے محلات اور باغات تو انہیں ملیں گے، लेकिन उन्हें ये इख्तियार भी दिया जाएगा कि वो दूसरे अहले जन्नत के पास मुलाकात और तफरी के लिए जाएं और जहां चाहे जाएं। यहां पे कहा ना कि वो पहली बात क्या कहेंगे जन्नती, अल्हम्दुलिल्लाह, अल्लाह का शुक्र है। दूसरी बात, अल्लाजी सदाका ना वादा हूं, कि जिसने जो है वो अपना वादा सच कर दिखाया कि हमें जन्नत में भेज दिया, नेकी नेकी की अल्लाह ताला ने इतनी जो है वो उसकी खैर मकदम किया। तीसरी बात, हमें जमीन का वारिस बना दिया, यानी जन्नत का वारिस। चौथी बात कि अब जो है हम जन्नत में जहां चाहे अपनी जगह बना सकते हैं, यानी खास जगह तो मिलेगी इसके अलावा जहां चाहे। फनेमा अजरुल आमिलीन, बस बेहतरीन अजर है अमल करने वालों के लिए। तो ये जो है कि बेहतरीन अजर है अमल करने वालों के लिए। मुफस्सरीन कहते हैं कि ये कौल जो है वो अहले जन्नत का भी हो सकता है और अल्लाह ताला की तरफ से भी बतौर इजाफे के हो सकता है। और सूरत अज़ुमर की आखिरी आयत है, और इस आखिरी आयत में कयामत के दिन का हाल जो है वो बयान किया गया है। फतरल मलाइकाता, और तुम देखोगे कि फरिश्ते हाफीना मिन हौलिल अर्शी, के अर्श के गिर्द जो है वो उसको घेरे हुए होंगे। यहाँ पे हाफीना का लफ्ज इस्तेमाल किया गया है, और हाफीना जो है हा फा फा इसका रूट है, और इसके मानी है घेरना, घेरा बांधना, और किसी के गिरदा गिर्द जो है वो उसको घेर लेना। तो फरिश्ते जो है उस दिन घेरा किए हुए होंगे, मिन हौलिल अर्शी, अर्श के गिर्द, युसब्बिहूना बिहम्द रब्बिहिम, और वो अपने रब की हम्द बयान कर रहे होंगे, अपने रब की हम्द के साथ तस्बीह बयान कर रहे होंगे। वकोदिया बैनहुम बिल हक्की, और हक के मुताबिक इनके दरमियान फैसला कर दिया जाएगा। वकील अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, और पुकार दिया जाएगा कि हम्द है अल्लाह रब्बुल आलमीन के लिए। तो ये जो आयत है इसमें बताया जा रहा है कि जब हिसाब किताब हो जाएगा, अहले जन्नत जन्नत में, अहले जहन्नुम जहन्नुम में भेज दिए जाएंगे, हर एक के साथ पूरा पूरा अदल और इंसाफ के साथ जब फैसला हो जाएगा, तो फरिश्ते क्या कर रहे होंगे उस वक्त? वो अर्श के चारों तरफ सर झुकाए हुए अदब के साथ अपने रब की पाकी और बड़ाई बयान कर रहे होंगे। और जब अल्लाह ताला तमाम मखलूकात के दरमियान पूरे अदल और इंसाफ के साथ फैसला कर देंगे, तो वो जो हशर के मैदान में जो हिसाब किताब हो रहा वो खत्म हो जाएगा। तो उस वक्त फरिश्ते और जन्नत में जो जाने वाले जन्नती होंगे वो अल्लाह रब्बुल आलमीन का शुक्र अदा करेंगे, अल्लाह की तारीफ बयान करेंगे, कहेंगे अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। तो अल्लाह की हमदो सना के साथ अल्लाह की तस्बीह बयान करना, तो ये क्या है कि हमें दुनिया में भी बयान करनी चाहिए, और वहां पे भी जन्नती भी बयान करेंगे, और उसके साथ ही फरिश्ते भी यही सदाएं जो है वो बुलंद करेंगे, यानी वो फरिश्तों की हमनवाई करेंगे। तो आप देखें कि जो आखिरी आयत है सूरत जुमर की, हमें ये पैगाम देती है कि हमें जो है वो अल्लाह ताला का शुक्र अदा करना चाहिए, अल्लाह की हमदो सना बयान करनी चाहिए। सूरत फातिहा जो है कुरान का आगाज भी अल्हम्दुलिल्लाह रब्बिल आलमीन से होता है, और आप देखें कि क्यों, कि अल्लाह जो है वो अदल करने वाले दिन का मालिक है, और यहाँ पे भी अल्लाह के अदल की वजह से ही जो है वो बताया जा रहा है कि दरअसल तारीफ और हमदो सना जो है वो अल्लाह रब्बुल आलमीन के लिए है। अल्लाह ताला हम सबको अमल करने वाला बनाए और हमें उन लोगों में शामिल कर ले जो जन्नती हैं, और ग्रोह दर ग्रोह जो है वो जन्नत में ले जाए जाएंगे। तो सूरत अज़ुमर की ये सब जो आखिरी आयात हैं बड़ी ही खूबसूरत हैं, बड़ी ही प्यारी आयात हैं, बड़े दिलनशी अंदाज में, बड़े ही खूबसूरत अंदाज में एक तरफ अल्लाह की किबरियाई को बयान किया गया है, अल्लाह के इकतदार का नक्शा खींचा गया है, दूसरी तरफ ये बताया गया है कि इन इंसान का जब नामा एमाल रखा जाएगा तो नबियों को भी और गवाहों को लाया जाएगा, और गवाह कौन होंगे? नंबर एक नबी, नंबर दो फरिश्ते, नंबर तीन उम्मते मुहम्मदिया, नंबर चार इंसान के अपने अज़ा और जवारे। और ये कुरान की आयतों से हमें दलील मिलती है ना, कि नबी भी गवाह बनेंगे, فرشتے بھی اور پھر امت مسلمہ بھی کہ لتکون شہداء للناس اور اسی طرح انسان کے جسم کے اعضاء کے تکلمنا ایدیہم وتشہد ارجلہم یہ سارے گواہی دیں گے اور اس دن کوئی شخص جو ہے وہ بھاگ نہیں سکتا کہیں جا نہیں سکتا تو پھر کیا کرنا چاہیے پھر ہمیں جو ہے وہ حسن عمل اختیار کرتے ہوئے تقویٰ کی زندگی جو ہے اس پر اپنی زندگی کے دن جو ہیں وہ گزارنے چاہیے ہمیں انبیاء کو اپنا رول ماڈل بنانا چاہیے اور حضرت عمر بن عبدالعزیز رحمت اللہ علیہ کی یہ بات بہت متاثر کرتی ہے کہ جب وہ فوت ہو گئے تو لوگ ان کی بیوی فاطمہ کے پاس تعزیت کے لیے آئے اور بہت ہی وہ عبادت کرنے والے نفلیں پڑھنے والے بھی تھے روزے رکھنے والے بھی صدقہ خیرات کرنے والا بھی تو ان کی بیوی نے پتہ کیا جواب دیا تھا انہوں نے کہا تھا کہ عمر جو ہیں وہ نوافل میں اور روزوں میں اور تہجد میں وہ تم سے زیادہ نہیں تھے لیکن خدا کی قسم وہ اللہ سے بہت زیادہ ڈرنے والے تھے اور آخرت کا دن کا بہت زیادہ خوف رکھنے والے تھے تو اللہ کا ڈر اور اللہ کا خوف یہ وہ بنیادی پتھر ہیں یہ وہ ہماری اخلاق اور کردار کی جو عمارت ہے یہ اس کی بنیادی اینٹیں ہیں کہ جس سے ہمارے کردار میں جو ہے وہ ایک انقلاب پیدا ہوگا تو آئیے اپنے دلوں میں اللہ کا خوف پیدا کریں آخرت کا خوف پیدا کریں اور اللہ کا ڈر اور اللہ کا خوف جو ہے وہ انسان کو پھر متقی انسان بناتا ہے وہ چلتا ہے تو قدم ڈر ڈر کر رکھتا ہے وہ بولتا ہے تو الفاظ جو ہے وہ سوچ کر بولتا ہے اور پھر وہ غض سے بسر کرتا ہے پھر وہ اپنے کانوں کی حفاظت کرتا ہے اپنی زبان کی حفاظت کرتا ہے اور پھر وہ جب بیٹھتا ہے تو اپنی زبان کو کھینچتا ہے پھر وہ روتا ہے پھر وہ اپنی عدالت میں اپنے کٹہرے میں اپنے آپ کو کھڑا کرتا ہے اور پھر میں سوچتا ہے فلاں جملہ کیوں بولا تھا فلاں کی طرف ایسے کیوں دیکھا تھا فلاں ایسے کیوں کر دیا تھا مجھے کیا ہو گیا تھا مجھے غصہ کیوں آ گیا تھا میں ایسے کیوں کرتی ہوں مجھ سے کیوں غلطی ہو جاتی ہے اور پھر وہ اللہ کے آگے رجوع کرتا ہے اور پھر ندامتوں کا طوفان جو ہے پھر اس کو اللہ کے آگے جھکاتا ہے دامن کو پھیلاتا ہے اپنے ہاتھوں کو اٹھاتا ہے اور پھر وہ انابت اختیار کرتا ہے پھر وہ توبہ استغفار کرتا ہے اور پھر وہ اللہ کا بندہ بن جاتا ہے تو اللہ تعالیٰ مجھے اور آپ کو اپنی بہترین بندیاں بنائے ہم سب سے راضی ہو جائے ہم سب کے گناہوں کو معاف کرے ہمیں اپنے شوہروں کی اطاعت کرنے والی وہ بیویاں بنا دے کہ جنہیں ان کا شوہر دیکھے تو خوش ہو جائے اور پھر پیارے رسول صلی اللہ علیہ وسلم نے فرمایا ایسی بیویاں وہ جنت کے جس دروازے سے چاہیں داخل ہو جائیں ہمیں ایسی مائیں بنا دے جن کے قدموں کے نیچے جنت ہے ہمیں ایسی اولاد بنا دے جو کہ رحمت ہے اور اپنے والدین کے لیے صدقہ جاریہ ہیں ہمیں ایسے دوست احباب بنا دے جو کہ صحبت صالح دیتے ہیں جو لوگوں کے لیے روشنی بنتے ہیں جو لوگوں کے لیے گھنا سایہ دینے والا درخت بنتے ہیں جس کے پھل درخت کے پھل توڑ کر لوگ کھاتے ہیں اس کے سائے کے نیچے بیٹھتے ہیں اللہ تعالیٰ مجھ سے اور آپ سے ہم سب مسلمانوں سے راضی ہو جائے سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک